आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जस्तो लाग्यो
श्रोता, आज हामी हितोपदेश 14 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। हितोपदेशहरूको पुस्तक परमेश्वरको वचनमा एक महत्वपूर्ण खण्ड हो। यहाँ हामी परमेश्वरको बुद्धि साना वाक्यहरूमा टपकाइएको देख्छौ। हामी देख्छौं तिनीहरू ती व्यक्ति विशेषमा फिट खान्छ जो बाइबलमा उल्लेख भएका छन्। तिनीहरू हामीले जानेका मानिसहरूसँग फिट खान्छन् र तिनीहरू तपाईँ र मसँग पनि फिट खान्छन्। हितोपदेश 14 अध्यायको एक पदमा भनिएको छ, बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछ। बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ। यसले हामी रहने बस्ने निवास गर्ने भौतिक शारीरिक घरको निर्माणको बारेमा बोलिरहेको छैन तर परिवारको बारेमा बोलिरहेको छ। म सोच्दछु कि सारा त्यो पत्नीको उदाहरण हो जसले आफ्नो घर निर्माण गरिन्। तिनी कुलपतिको पत्नी थिइन् र तिनले इसरायलको घरको निर्माण गरिन्। म सोच्दछु हामी भन्न सक्छौ मूसाको आमा योकाबेदले आफ्नो घरको निर्माण गरिन्। यद्यपि तिनी विदेशी मुलुकमा दासी भए तापनि आफ्नो बच्चालाई बचाउन छिपाउन त्यसमाथि निरन्तर नजर लगाइराख्न र आखिरीमा तिनी फारूको छोरीको सेवामा उसको धाय वा नर्स बनिन्। तिनी नै एक थिइन् जसले मूसालाई प्रभुको बाटोमा र इसरायलको प्रतिज्ञाको मुलुकको बारेमा सिकाइन्। तिनी अद्भुत आमा थिइन् र तिनले आफ्नो घर निर्माण गरिन्। दोस्रो खण्डमा भनिएको छ, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो बिगार्छ। शास्त्रमा धेरै स्त्रीहरूले त्यो गरे। तिनीहरूको दुष्टताको कारण तिनीहरू आफैले बनाएको घरको नष्ट गरे। तिनीहरूमध्ये एकजनाको औल्याउन चाहन्छु। दोस्रो इतिहास 22 अध्यायको 2 र 3 पदमा लेखिएको छ, राजगद्दी आरोहण गर्दा अजया 42 वर्षका थिए। तिनले यरूसलेममा 1 वर्ष शासन गरे। तिनकी आमा उम्रीकी नातिनी अतल्या थिइन्। तिनी पनि अहाबका घरानाको चालमा हिँडे किनभने दुष्ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्लाह दिन्थिन्। उसको आमाले दुष्ट सल्लाहको कारण आहाबको घरना भत्कायो। यो वास्तवमा सत्य हितोपदेश हो। तपाईँले जीवनको प्रयोगशालामा लानु भए आज पनि त्यस्तो काम गरेको देख्न सक्नुहुन्छ। म धेरै स्त्रीहरूको बारेमा जान्दछु जसको व्यक्तिगत पापहरूले तिनीहरूका घरहरूको नष्ट गरेको छ। 2 पदमा भनिएको छ, इमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ। यसले हामीलाई भन्छ कि हाम्रो हृदयले परमेश्वरसँगको हाम्रो सम्बन्धको प्रकट गर्दछ। हामीलाई प्रेरित युहानाद्वारा भनिएको छ, 1 युहान 2:6 पदमा, जसले म उहाँमा रहन्छु भन्छ ऊ आफै पनि जसरी उहाँ हिँड्नुहुन्थ्यो उसरी हिँड्नुपर्छ। हाम्रो हृदय प्रभु येशूको जस्तै पिता परमेश्वरप्रतिको आज्ञा पालनमा हुनुपर्छ। तपाईँलाई यादै होला कि समुएलले सौल राजालाई भन्यो, 1 समुएल 15:22 पदमा, आज्ञा पालन बलिदान भन्दा उत्तम हो। परमप्रभुप्रति आज्ञाकारिता महत्वपूर्ण हो। त्यस बेगर तपाईँको धर्म पाखण्ड बोक्रे र गलत हो। 3 पदमा लेखिएको छ, मूर्खको बोलीले आफ्नो पीठमाथि लाठो ल्याउँछ तर बुद्धिमानका ओठले त्यसको सुरक्षा गर्छ। यसले मलाई गुल्यातको याद दिलाउँछ। मूर्खको मुखमा घमण्डको लाठो हुन्छ, त्यो गुल्यातको तस्विर हो। उसले अति नै धेरै घमण्ड गरे आफ्नो बल तागतमा। जब दाउद स्वैच्छिक रूपमा उससँग लड्न आफैलाई उपलब्ध गराए, गुल्यातले यसरी प्रतिक्रिया दिए। पहिलो समुएल 17 अध्याय 43 र 44 पदमा त्यसले दाउलाई भन्यो, के म कुकुर हुँ र लाठाहरू लिएर मसँग लड्न आउँछस्? त्यसले आफ्नो देउताको नाममा दाउदलाई सराप्न लाग्यो। त्यसले भन्यो, आइज म तेरो मासु चरोहरू र जनावरहरूलाई खान दिनेछु। यो फेरि हितोपदेश 3 दोस्रो खण्डमा भनिएको छ, बुद्धिमान मानिसको वचन त्यसको रक्षा हो। अहिले दाउदको उत्तरको ध्यान दिनुहोस्। पहिलो समुएल 17 अध्यायको 45 पदमा, तँ मसँग लड्न तरवार भाला र वर्षा लिएर आएको छस्, तर म तँसँग लड्न तैले धम्काएका इसरायलको फौजका परमेश्वर सेनाहरूको परमप्रभुको नाउँमा आएको छु। अनि 4 पदमा यहाँ लेखिएको छ, 14 अध्यायको 4 पदमा, जहाँ गोरुहरू छैनन् त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ। यो अति नै चाखलाग्दो हितोपदेश हो। शास्त्रमा धेरै जग्गा गोरु हाम्रो निम्ति उदाहरणको रूपमा प्रयोग गरिएको छ। अनि पुरानो नियममा गोरु बलियो जनावर थियो, अर्थात बलिदानमा ख्रिष्टको प्रतीक। अनि पुरानो नियममा गोरु बलिको जनावर थियो, यानि बलिदानमा ख्रिष्टको प्रतीक। गोरु बलियो जनावर पनि हो। वास्तवमा त्यो त्यस जमानामा साथै आजको दिनमा पनि खेत जोत्न प्रयोग गरिन्छ। तिनीहरू आजका ट्र्याक्टर जस्तै थिए। त्यति मात्र होइन, गोरुहरूलाई यातायातको निम्ति प्रयोग गरिन्थे, गोरु गाडा। मित्र, गोरु पनि गन्ध फोहोर जनावर हो, यस अर्थमा कि उसको गोठ सफा गरी राख्न आवश्यक पर्छ। अनि त्यो अप्रिय काम थियो, किनभने त्यो ठूलो जनावर थियो। निश्चय नै गोठको सफा गर्नबाट मुक्त हुने तरिका गोरुबाट मुक्त हुनु नै थियो। अर्को शब्दमा, गोठलाई सधैँ सफा राख्न त्यहाँबाट गोरुहरूलाई हटाउनु पर्दथ्यो। बस त्यही नै सफा राख्ने तरिका थियो। त्यसरी गोरुहरूलाई सफा राख्न सकिन्थे, तर तिनीहरूलाई बलियो शक्तिको गोरुको रूपमा दर्शाइएको छ। यससँग हाम्रो निम्ति महान सन्देश छ। कहिलेकाहीँ हामी मण्डलीमा समस्याको समाधान गर्न प्रयत्न गर्छौ र मण्डलीमा फूट विभाजनहरूलाई सफा गर्न गोरुहरूलाई बाहिर निकाल्छौं। प्राय गरेर मण्डलीमा त्यस्ता राजनीति खेल्ने मानिसहरू हुन्छन् जो बिना परिणाम कमिला जत्तिकै व्यस्त छन्। तिनीहरू ती व्यक्तिहरूलाई मण्डलीबाट निकाल्न जोड दिन्छन् या प्रयत्न गर्छन् जसले मण्डलीमा बाइबल शिक्षा राख्ने काममा जोड दिन्छन्। तिनीहरू सोच्दछन् तिनीहरू गोठलाई सफा गर्न गइरहेका छन्, त्यसकारण गोरुलाई फ्याँक्छन्। म विश्वास गर्छु कि यो विश्वको धेरै मण्डलीहरूमा घट्ने घटना हो, तर केही समयपछि यो स्पष्ट हुन्छ, यो प्रमाणित हुन्छ कि तिनै गोरुहरूले हलो जोत्छन्। तिनीहरू नै ती व्यक्तिहरू हुन् जसले आर्थिक रूपमा सहायता दिन्छन्। तिनीहरू नै ती व्यक्ति हुन् जसले प्रचारकहरू पठाउँछन्। तिनीहरू नै ती व्यक्ति हुन् जसले हरेक बिलहरूको चुक्ता गर्छन्। त्यसकारण कुनै व्यक्तिले कुनै कुराको सफा गर्न कोशिश गर्नुभन्दा पहिले यो कुरा पत्ता लगाउन आवश्यक छ कि को चाहिँ प्रभुको काममा गोरु हो। 5 पदमा लेखिएको छ, साँचो साक्षीले छल गर्दैन, तर झुट्टो साक्षीले झुट्टा कुराहरूको ओइरो लाउँछ। प्रभुले विश्वासयोग्य र सत्य गवाहीको बोलाउनुहुन्छ, अनि त्यस्तो प्रकारको साक्षी गवाही हामी पनि हुनुपर्छ। आज हामी ख्रिष्टको लागि गवाही हुने कुराको बारेमा धेरै कुरा सुन्ने गर्छौं। त्यहाँ त्यस्तो पाठ्यक्रमहरू दिइएका छन् कि कसरी ख्रिष्टको निम्ति साक्षी बन्नु। मित्र, त्यस्तो पाठ्यक्रम लिने काम अद्भुत कुरा हो, जुनले तपाईंलाई बाहिर गएर मानिसहरूलाई उद्धारकर्ताको बारेमा बताउन योग्य बनाउँछ। तर यो कुराको पनि याद राखौं, त्यहाँ दुई प्रकारका गवाईहरू छन्, विश्वासयोग्य र झुट गवाई। यदि तपाईँ कसैलाई भन्नुहुन्छ येशूले उद्धार गर्नुहुन्छ, शान्ति आनन्द दिनुहुन्छ, के तपाईँ सत्य भनिरहनु भएको छ? तपाईँ उत्तर दिनुहुन्छ होला, निश्चय नै यो सत्य हो। हजुर, तथ्यहरू सत्य हुन्, तर के तपाईँले यो आफ्नो जीवनमा सत्य भएको प्रमाणित गर्नुभएको छ, वा तपाईँ झुटा गवाही हुनुहुन्छ? अनि 10 पदमा भनिएको छ, मनको तितोपन मनले नै जान्दछ, र त्यसको आनन्द अरू कसैले भोग गर्न सक्दैन। हरेक हृदयसँग केही गोप्य आनन्द वा दुःख हुन्छ जुन कसैले कसैसँग बाँड्न सक्दैन। हामी यसको बाँड्ने कोशिश गर्छौं तर यो हुन सक्दैन। मनको दुःख मनले नै जान्दछ। अनि बाह्र पदमा लेखिएको छ, कुनै बाटो मानिसको नजरमा ठिक देखिएला तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। यो पद झुट्टा शिक्षाको निम्ति लागू हुनुपर्दछ। तिनीहरू अति नै विश्वसनीय, अति नै असल भक्त र आकर्षक देखा पर्दछन्। केही समय पहिले एकजना मेरो साथीले मलाई भने, किन केही कल्ट्सहरू झुट्टा शिक्षाहरू निरन्तर वृद्धि भइरहेका छन् त? मैले भने, किनभने त्यसले मानिसको पुरानो स्वभाव मनुष्यत्वलाई आकर्षण गर्दछ, प्रभावित गर्दछन्। यसले शरीरको आकर्षण गर्दछ, अपील गर्दछ। यसले तपाईँलाई भन्दछ, यदि तपाईँ असल मानिस हुनुहुन्छ भने केही निश्चित नियमहरूको पछ्याउनु पर्छ। भनिएको छ बाह्र पदमा, कुनै बाटो मानिसको नजरमा ठिक देखिएला तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। मतलब अन्त्य चाहिँ परमेश्वरबाट अनन्त अलग हुने काम विच्छेद हो। ओ, सही बाटोमा हुने काम कति महत्वपूर्ण छ। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। अनि पन्ध्रदेखि अठार पदमा भनिएको छ, बेखुप मानिसले जुनसुकै कुरा पत्याउँछ तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्क साथ चाल्छ। बुद्धिमान मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढै रहन्छ तर मूर्ख चाहिँ गरम मिजाजको र भ्यौस्यारी हुन्छ। रिसा मानिसले मूर्ख कामहरू गर्छ र धूर्त मानिस घृणित हुन्छन्। अज्ञानीले मूर्खता कमाउँछ तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछ। मित्र, संसारको दृष्टिकोण यो छ कि क्रिस्चियन त्यो व्यक्ति हो जससँग कम निच बौद्धिकता हुन्छ र उसले भनिएको हरेक कुरामा विश्वास गर्छ। खास परमेश्वरको सन्तान त्यस अर्थमा साधारण सोझा छैनन्। उसले हरेक कुरामा, कुनै कुरामा सजिलै विश्वास गर्दैन। के तपाईँले यो कहिले ध्यान दिनुभएको छ कि चेलाहरूले निरन्तर प्रभुलाई प्रश्न सोधिरहे? शंका गर्ने मानिस भनिने थोमासले निरन्तर प्रश्न उठाइरहेका थिए। सिमोन पत्रुसले धेरै प्रश्नहरू सोधे, प्रभु तपाईँ कहाँ गइरहनु भएको छ, किन म तपाईँलाई पछ्याउन सक्दिन? शान्त स्वभावको फिलिप उहाँलाई प्रश्न सोध्नुभयो, पितालाई देखाउनुहोस्, बस हामीलाई त्यसको आवश्यक पर्छ। यहुदा इस्करियोती होइन, त्यो चेलाले प्रश्न सोधे, कसरी तपाईँले हामीलाई यो कुरा देखाउनुहुन्छ र तिनीहरू संसारलाई देखाउनुहुन्न? ती मानिसहरू सधैँ प्रश्नहरू उठाइरहेका थिए। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ धोका दिन योग्य, छल गर्न योग्य मानिस हुनुहुने छैन। तपाईँले सुनेका हरेक कुराको निल्नु हुने छैन, खानुहुने छैन। विश्वास अन्ध्यारोमा फड्को मार्ने कुरा होइन। विश्वास भनेको कुनै कुरामा तपाईँको जीवनलाई दाउ लगाउने काम होइन। मित्र, विश्वास ठोस जगमा आश्रित छ। परमेश्वर भन्नुहुन्छ, यदि त्यो ठोस जग, सोलिड फाउन्डेशन होइन भने त्यसको विश्वास नगर्नुहोस्। सोझा मानिसले आफूले सुनेका र एक एक कुरा पत्याउँछन्। चतुर बुद्धिमानले चाहिँ प्रमाणको आवश्यकता बुझ्छ, वा बुद्धिमान मानिस जानेर बुझेर चल्छ। परमप्रभुको भयले बुद्धिमान मानिसलाई आफूले सुनेको कुराको जाँच गर्न विवश गराउँछ। उसले सजिलै यसको लिँदैन, उसले त्यो कुरामा विश्वास गर्दैन, किनभने उसको पास्टरले प्रचार गरेको सन्देश हो। उसले परमेश्वरको वचनले के भन्छ त्यससँग जाँच गर्छ। म तपाईँलाई पनि यही भन्न चाहन्छु कि मैले रेडियोबाट प्रचार गरेको, बाइबल शिक्षा सिकाएको हुनाले मैले भनेका हरेक कुरा तपाईँ विश्वास नगर्नुहोस्। तपाईँले मैले भनेका कुरालाई परमेश्वरको वचनद्वारा दाँजेर जाँच गर्नुहोस्। परमेश्वरको वचनले यसको जाँच गर्नुहोस्। कुनै प्रचारकको कुरा तपाईँ नसुन्नुहोस्, जाँचबुझ नगरिकन। अनि एक्काइस पदमा लेखिएको छ, आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ तर त्यो मानिस धन्य हो जसले दरिद्रलाई दया गर्छ। अनि त्यसपछि तेइस पदमा लेखिएको छ, सबै कठोर परिश्रमले लाभ हुन्छ तर कुरै मात्र गर्ने चाहिँ दरिद्रतामा पुग्छ। कोही कोही मानिसहरू खाली कुरा मात्र गर्छन्, तिनीहरू काम चाहिँ गर्दैनन्। अनि तेइस पदमा लेखिएको छ, सबै कठोर परिश्रमले लाभ हुन्छ, तर कुरै मात्र गर्ने चाहिँ दरिद्रतामा पुग्छ। यो कति सत्य छ। अनि 24 पद, बुद्धिमानको सम्पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्पन्न गराउँछ। अनि 25 पद, साँचो साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षी छली हुन्छ। प्रभु येशूले यसलाई यस तरिकामा भन्नुभयो, मती 15:14, यदि अन्धोले अन्धोलाई डोर्याए दुवै खाडलमा खस्नेछ। अनि अगाडि हामी 27 पद हेरौं, परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासहरूबाट उम्कन्छ। अनि 30 पद, शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले हड्डी मकाउँछ। ओ, यो कति सत्य छ। ईर्ष्याले डाहाले प्रभुसँगको तपाईँको संगति र आनन्दको मात्र लुट्दैन, तर यसले शारीरिक रूपमा तपाईँलाई असर गर्नेछ। अनि 34 पदमा भनिएको छ, धार्मिकताले देशलाई उचाल्छ, तर पाप गर्नु चाहिँ कुनै पनि जातिको लागि बेजेती हो। म कामना गर्दछु कि यो कुरा युनाइटेड नेशन्सले, संयुक्त राष्ट्रहरूले थाहा पाए उक्तम हुने थियो। त्यसको आदर्श वाक्य यही नै भए उक्तम हुने थियो। तिनीहरूको अहिले यस्तो मोटो वा अहिले भएको मोटो हो, आदर्श वाक्य हो, तरवारहरूलाई फालीहरू बनाउने लक्ष्य र योजनाको पूरा हुने सम्भावना देखिँदैन। आज झन धेरै समस्याहरू, लड़ाई युद्ध विश्वको धेरै देशमा भइरहेको छ। संयुक्त राष्ट्रसंघको यो लक्ष्य योजना पूरा भएको देखिँदैन, किनकि जबसम्म ख्रिष्ट पृथ्वीमा शासन गर्न आउनुहुन्न, तबसम्म तरवारहरू कहिले पनि फालीमा परिणत हुने छैन, अर्थात संसारमा शान्ति हुने छैन। जब ख्रिष्ट पृथ्वीमा फर्कनुहुन्छ, तब तिनीहरूले सिक्नेछन् कि धार्मिकताले राष्ट्रको मान बढ़ाउँछ, उच्च उठाउँछ। आज राष्ट्रहरू विश्वास गर्दैन कि धार्मिकताले राष्ट्रहरूको मान बढ़ाउँछ, तर विश्वको इतिहासले यसको साक्षी बोकेको छ। जसले यो सिद्धान्तको पछ्याए ती राष्ट्रहरू विध्वंस मलवामा छोड़िएका छन्। यो इतिहास साक्षी छ। पाप अधर्म गर्नले राष्ट्रको बेइज्जत गर्दछ।
जीवन जीरा महिमा अमूल्य जीवन विश्वास गरेर समय छैन बितिसक्यो औ चाँडै गरेर
समय छैन बितिसक्यो औ चाँडै गरेर
हर पुन जीवन जिएर भनी दुखे हुन्छ संसारी दिन्छ निराश पितृ यीशुमा जीवन छ हर पुन जीवन जिएर भनी दुखे हुन्छ संसारी दिन्छ निराश पितृ यीशुमा जीवन छ यीशुमा जीवन छ यीशुमा जीवन छ यीशुमा जीवन छ
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ प्रिय श्रोता यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन् अनुरोधमा पठाउन सक्छौ तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 470 35 679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twr@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679 98 470 35 679 यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार